وصلى الله على سيدنا محمد خاتم النبيين وأشرف المرسلين وعلى عترته الطيبين الطاهرين المعصومين. بسم الله الرحمن الرحيم. يطوف عليهم بلدان مخلدون بأكواب وأبارك وكأس من معين لا يصدعون عنها ولا ينزفون وفاقحة مما يتخيرون. سورہ واقعہ میں ہے, آیت نمبر 17 ہے, 17 نمبر آیت. پچھلی دفعہ اگرچہ ہم نے گفتگو کی تھی لیکن ایک نقطہ اس کا رہ گیا جس کو ہم ڈسکس کرتے ہوئے آگے بڑھیں گے. کہ فرمایا ان کے گرد تا ابد رہنے والے جوان جو لڑکے خادم ہوں گے, خدمت گزار کے طور پر خدمت کر رہے ہوں گے. جو بحث پچھلی دفعہ بھی ہوئی تھی وہ لفظ خالدین اور مخلدین کے اوپر تھا کہ ہمیشہ رہنے کے جو معنی ہیں وہ ہم نے پچھلی دفعہ کر دیے تھے. یہ ہمیشگی سے مراد یہ نہیں ہے کہ اللہ سبحانہ وتعالیٰ کی ذات وحدہ لا شریک دائم اور ہمیشہ ہے تو وہ بذات ہے, اور باقی اگر کوئی بھی مخلوق خدا بہشت میں جنت میں ہمیشہ رہنے کی بات ہو گئی ہے یا جہنم میں عذاب کے لیے کہا کہ وہ ہمیشہ رہیں گے تو اس سے مراد دل بذات نہیں ہے, بلکہ جو ہے وہ اللہ کی قدرت کی وجہ سے وہ ہمیشہ رہ رہے ہیں, نہ کہ اللہ بذات خود ہی ہمیشہ یہ صلاحیت پیدا کر چکے ہیں, یہ مراد نہیں ہے. اس کا دوسرا پہلو جو ہے خالدین سے مراد یہ بھی ہے کہ ہمیشہ بہشت میں جو جنت کے لوگ ہیں وہ ہمیشہ جوان رہیں گے, کیونکہ قیامت کا جو بعض لوگوں کے بارے میں قیامت کے منظر کے بارے میں بتایا کہ قیامت کا منظر ان لوگوں کو بوڑھا کر دے گا, عمر رسیدہ کر دے گا. کچھ لوگ ہو سکتا ہے کہ دنیا میں اس دنیا سے جاتے ہوئے عمر رسیدہ نہ ہوں بلکہ جوان ہوں, بچے ہوں, ہو سکتا ہے ممکن ہے کہ بعض بچے جو ابھی دنیا میں آئے نہیں ماں کے پیٹ میں جو ہے وہ مر چکے ہیں. اس لیے جو ہے کہا کہ جو ان کی عمر دنیاوی عمر کے اعتبار سے اگر سمجھنا ہے تو یہ ذہن میں رہے کہ اہل جنت ہمیشہ جوان ہوں گے. یہ ہمیشہ جوان اس لیے ہوں گے کہ ہم نے پہلے عرض کیا کہ وہاں پر کوئی ٹائم نہیں ہے کہ جو بدلتا رہ رہا ہو کہ دن ہو گئی رات ہو گئی, یہ مہینہ آ گیا وہ مہینہ آ گیا, سردیوں کا موسم آیا گرمیوں کا موسم آیا, موسم خزاں آیا بہار آ گئی, یہ چیزیں نہیں ہیں. نہ سورج کی گردش ہے کہ جو دن اور رات کو بدلتا ہے, یا نہ چاند کی گردش ہے, نہ زمین کی گردش ہے, اس طرح کی کوئی چیز نہیں ہے جس کی وجہ سے چیزیں پرانی ہوتی ہیں یا نئی چیزیں ہوتی ہیں. ہم کہتے ہیں یہ پرانی ہو گئی اتنے سال گزر گئے ہیں, وہاں پر جو ہے اس طرح کی چیزیں نہیں ہیں کہ ہم کہہ سکیں بچہ تھا جوان ہو گیا بوڑھا ہو گیا, یہ چیزیں ہماری دنیا سے تعلق رکھتی ہیں. ایک بحث ہے فلسفے میں بھی اور اسی طرح عرفان میں بھی, یعنی اب میں فلسفہ کہہ رہا ہوں تو زیادہ تر جو مراد ہوتی ہے وہ اسلامک فلسفہ ہے جو حکمت متعالیہ کہلاتا ہے جس میں عرفان و اخلاق اور یہ ساری چیزیں بھی موجود ہوتی ہیں. جوانی وہاں پر یعنی ہمیشہ جوان رہنے کی وجہ یہ ہے کہ وہ جوانی وہاں پر ثابت ہو جائے گی. مجھے نہیں پتا ثابت کا جو ہے ہم ٹرانسلیشن انگلش میں کیا کریں, سٹل ترجمہ کر لیں یا کوئی اور, پتہ نہیں, مجھے نہیں پتا اس کا. ایک دو لفظ ہیں جو عربی زبان کے لفظ ہیں, ایک لفظ ثابت ہے سائے دو نقطہ سے, ایک لفظ ساکن ہے سین سے. ساکن وہیں سکون سے ہے, ثابت وہیں اثبات اور تثبیت اور ثبوت جس کو ہم کہتے ہیں, ثبوت پڑھتے ہیں اردو میں, اس سے ثابت ہے. ثابت یعنی ایک مثلا ایک جگہ پہ ٹھہرے رہنا. ساکن مراد یہ ہے کہ حرکت ختم ہو گئی اس کی, مثلا کہتے ہیں گھڑی ہماری ساکت ہو گئی ہے, یعنی ساکن ہو گئی ہے, مطلب یہ کہ گھڑی کی سوئی حرکت نہیں کر رہی, اس کا سل بدل دو یا یہ کچھ خرابی اس کے اندر آئی ہے. وہاں پر جو ہے جوانی ساکن نہیں ہوگی بلکہ ثابت ہوگی, یہ مراد دیا ہے. چونکہ چیز سب ثابت ہوتی ہے کوئی چیز تو یہ فلسفیکل لا ہے, اور یہ جب فلسفیکل لا جو بات کر رہا ہوں یہ تمام فلسفی میں ہے, لیکن ظاہر ہے اس کی ڈیٹیل میں آ کر پھر اس حکمت متعالیہ اسلامک جو فلسفی ہے وہ بہت بہترین ڈیٹیل میں بیان کرتی ہے قرآن و سنت کی روشنی ہونے کی وجہ سے, وحی کی مدد ہونے کی وجہ سے. دوسری جو فلسفیز ہیں ڈیکارٹ سے لے کر جو ہے کانٹ اور ہیگل تک جو ہے, یا جو ہے آپ دیگر جو اس طرح کے موضوعات کے اوپر لکھنے والے فلاسفرز ہیں ان کو اگر دیکھیں تو وہ بیچارے جا کے ایک جگہ میں جا کے پھنس جاتے ہیں اور اس سے آگے کی وہ تشریح اور تفسیر نہیں کر سکتے کیونکہ وہی سے دور ہیں وہ لوگ, اس لیے پھر الگ الگ راستے بنا لیتے ہیں. वहां पर थकावट नहीं होगी, उकताहट नहीं होगी इंसान वहां, क्योंकि एक अबदी मौजूद होगा। थकावट उकताहट ये दुनिया के मसले हैं, क्योंकि यहां पर वक्त गुजरता है, लिहाजा पस वहां पर क्या है, इंसान की उम्र है या इंसान के लिए जो चीजें हैं वो वहां पर एक साबित चीजें हैं, हमेशा बाकी रहने वाली चीज है। मसलन बाज़ों का दुनिया में भी बाज़ चीजों के बारे में हम समझ सकते हैं, मिसाल देकर इस मिसाल से बहिश्त और जन्नत के हालात को समझ सकते हैं। उनमें ये एक इंसान की उम्र है, एक इंसान की हकीकत है। जो इंसान की हकीकत है वो अपनी जगह बाकी रहती है, लेकिन इंसान की उम्र के अतबार से वो हरकत कर रहा होता है और साल ब साल तब्दील हो रहा होता है। मिसाल के तौर पर इंसान की हकीकतों में से एक ये है कि एक शख्स ईमान है, साहेब ईमान और ईमानदार है, और ईमान के अतबार से जो उसकी असल इंसानियत और पहचान और शिनाख्त है वो उसी तरह बरकरार है, उसके ईमान में कोई कमी नहीं आई है, उसी तरह मौजूद है, लेकिन उम्र उसकी ढलती जा रही है, बहुत सी चीजें चल रही हैं। बाज़ जो है फलसफी और औराफा भी कहते हैं कि जो जितनी भी चीजें इस दुनिया में हैं या तो मूवमेंट कर रही हैं या फिर वो साकिन हैं। ये चीज जो है तबीयत के हवाले से, नेचर के हवाले से हम कह सकते हैं कि दुनिया में नेचर के जो है कंट्रोल है, तो नेचर के कंट्रोल के अंदर चीजें या साकिन हैं या हरकत में है, मूवमेंट में है। ये दो चीजें हो सकती हैं, सब साबित वाली बात यहाँ पर बहुत कम ही आ जाती है। अगर आ जाती है तो फिर क्या होता है, वो फिर फिजिक्स नहीं रहता है बल्कि मीटा फिजिक्स हो जाता है। मीटा फिजिक्स ही इस्तेलाह दुरुस्त नहीं है, इसका तर्जुमा जब अरबी में या हम अपनी सकाफत में करेंगे तो कहेंगे तबीयत और मावरा तबीयत। मीटा फिजिक्स के लिए जो लफ्ज इस्तेमाल होता है, टर्मिनोलॉजी होती है, वो मा बाद तबीयत है, तबीयत के बाद, क्योंकि अरिस्टोटेलेस की वजह से ये मसला सामने आया है। उसने जो अपना चैप्टर था फिजिक्स के बारे में लिख के आखिर में जो चैप्टर बच गया, कुछ ऐसे इश्यूज थे जो फिजिक्स के सर्कल में नहीं आते थे, दायरे में नहीं आते थे, तो उसने कहा भाई देखो ये जो मैटर्स हैं, ये मसले हैं, ये मैं फिजिक्स के चैप्टर के बाद डालता हूँ, मीटा फिजिक्स में डालता हूँ। तो वहीं से ये टर्मिनोलॉजी बन गई और कहा जी खुदा, कायनात, रूह, हयात, बाद अज़मूत, जन्नत, जहन्नम, फरिश्ते, शैतान, इस तरह के जो मौजूआत हैं वो मेटाफिजिक्स कहलाए गए। मेटाफिजिक्स को जब डिस्कस करेंगे तो कहेंगे माबादुत तबीयत। जब हम नेचर से ऊपर की तरफ रूहानियात की तरफ जाएंगे तो वहां पर लफ्ज इस्तेमाल होगा मावरा तबीयत, तबीयत से ऊपर, तबीयत से आगे है, तबीयत की से ऊपर की चीजें हैं। लिहाजा इसी दुनिया में भी जब नेचर या फिजिक्स के कंट्रोल से अगर कुछ चीजें निकल जाएं और ऊपर चली जाएं, मावरा हो जाएं, तो फिर वो जो है साबित हो जाती हैं। आज की दुनिया में भी ये चीजें हैं कि हमारे जो अवलिया अल्लाह हैं, जो औराफा हैं, वो जब तबीयत और नेचर से ऊपर चले जाते हैं कि नेचर के सर्कल से और उसके कंट्रोल से बाहर चले जाते हैं, नेचर के ऊपर उनका कंट्रोल होता है। इसीलिए देखें तयुल अर्ज करते हैं वो, तयुल अर्ज क्या है, वही नेचर पे कंट्रोल करना है। अगर थोड़ा सा अगर फिलोसफिकल साइंस या साइंसी फिलोसफी से अगर हम डिस्कस करना चाहें तो ये कहेंगे यानी तयुल अर्ज करते हैं, यानी सेकेंड टू में एक जगह से दूसरी जगह उनकी रूह पहुंच जाती है, या जिस्म बिस्तर पे पड़ा हुआ है लगता है बंदा सोया हुआ है लेकिन रूह उसकी निकली है, पता नहीं कहाँ से कहाँ जा रही है। ये तो हमारे जो अभी मुआसरा औराफा हैं और अभी हाल ही में गुजरे हैं आप भेजा जैसे, ये सब यही काम करते थे। हजरत इमाम के बारे में भी है, उस दिन मैंने भी बात किया कि राहबर के बारे में बताते हैं कि आयतुल्लाह मरहूम बाउद्दीनी के साथ वो रूहानी राबिता करते थे, टेलीफोन और फोन मोबाइल पे बात होती है अपनी जगह, आवाज पहुंचती है या तस्वीर, वो रूहानी तौर पर बात करती थी और ये कोई टेलीपैथी या हिप्नोटाइज या इस तरह के उलूम नहीं है। तो कहते हैं कि जब इंसान आज भी अगर तबीयत से ऊपर चला जाता है तो फिर वो साबित हो जाता है, तबीयत के कंट्रोल से निकलता है, तबीयत पर कंट्रोल करता है, उसके सर्कल से निकलता है, अपना रूहानी सर्कल के अंदर बताया जाता है। बहुत सी चीजें दुनिया में भी हैं जो एक्सपायरी डेट नहीं रखती, यानी मोमेंट नहीं है उसकी, कोई एक्सपायरी डेट नहीं रहती है, हमेशा दायम रहती हैं, साबित रहती हैं। जैसे हमने कहा बाज़ सिफात हैं मिसाल के तौर पर, वो सिफात एक्सपायरी डेट नहीं रखती। पहले कई दफा हमने डिस्कस किया, इसको कहते हैं हुस्न कब्ल अक्ली, यानी वो चीजें जो अक्ल इंसानी के सामने अच्छी और बुरी होने की जजमेंट अकल खुद कर सकता है। जैसे फरमाया इंसाफ और अदालत एक अच्छी चीज है, ये एक्सपायरी डेट नहीं रखती, ये जमाने के चेंज होने से इसकी उम्र घटती या बढ़ती नहीं है, पुरानी नहीं होती, बूढ़ी। ये अब जो इंसाफ और अदालत अच्छी चीज है, ये कभी बुढ़ापा इसमें नहीं आएगा, कभी कोई तब्दीली इसके अंदर वाकई नहीं हो जाएगी, सदियां गुजरे। इसी तरह हया, इफ्फत, सखावत, ईमानदारी, परहेजगारी, अखलाकी जितनी भी चीजें हैं, ये चीजें वक्त के साथ बदलती नहीं है, एक्सपायरी डेट नहीं रखती हैं। या मैथमेटिक्स की वही मिसाल देते हैं, कहते हैं कि दो और दो चार ही रहेंगे, चाहे कितने भी करोड़ों अरबों साल आ जाएं, ये साबित हैं, साकिन नहीं है कि इनकी हरकत रुक गई हो और साकिन हो चुके हों फिर हरकत शुरू हो जाएगी तो ये दो और दो पांच बोल सकते हैं, ऐसा नहीं है। बल्कि ये जो दो और दो मैथमेटिकल मिसाल है, ये चार ही रहेंगे, इस चार का रहना ये साबित है। इसी तरह कयामत के दिन भी जिस तरह 2+2 हमेशा चार ही रहेंगे, इसी तरह वहां पर जवानी भी हमेशा रहेगी। जिस तरह सखावत, ईमानदारी, हया, इफ्फत, पाकीज़गी एक साबित रहने वाली चीजें हैं जो एक्सपायरी डेट नहीं रखती, वहां पर जवानी इस तरह साबित रहेगी, साबित रहेंगी, कोई तब्दीली इसके अंदर नहीं आने वाली है। अगली आयत नंबर 18 में फरमाया भी अक्वा बिन व अबारिका व कासिम बिन माइन, हाथों में प्याले, और उर्दू में तर्जुमा किया गया आफ्ताबे, यानी वो जो जग होता है जिसको हम जग कहते हैं, पुराने जमाने में बड़े खूबसूरत किस्म के जग होते थे, समावर टाइप के, उसमें जो है क्या करेंगे कि पीने वाली चीज जिसको शराब कहते हैं, शुरब अरबी जबान में पीने वाली चीज को कहते हैं, एक्चुअल जो शराब जिसको हम उर्दू में कहते हैं उसको खमर कहा जाता है इस्तेमाल में, अगर लफ्ज शराब भी इस्तेमाल हुआ है लेकिन खमर का लफ्ज जो है ज्यादा इस्तेमाल हुआ है। शराब यानी शुरब से, शुरब यानी पीना, पीने वाली चीज। पुरानी इस्तेमाल में वाज़े हुआ कि शराब यानी पीने वाली चीज है, मस्त नहीं करती ये चीज, ये जो है बगैर दस्ते के गिलासों में। आज भी आप देखते हैं कि जो दुनिया की मस्त करने वाली और इंसान को गुमराह करने वाली जो शराब है, इसको भी जो पिलाया जाता है तो ज्यादातर जो है जो गिलास वगैरह हैं वो इसी शक्ल के बनाए हुए हैं, जो गिलास होते हैं जिसका कोई दस्ता वगैरह नहीं होता, ऐसे आदमी पकड़ के पी लेता है। तायुसद्दउना अन्हा वला युन्ज़िफून, यानी ये जो शराब है इसके पीने से न तबीयत में कोई खराबी पैदा होगी, न सर दर्द होगा, न इंसान आउट ऑफ कंट्रोल हो जाएगा, न अकल में फतूर आ जाएगा, जो कि ऐसी इस तरह की कोई चीज जो है इसके पीने से नहीं आने वाली है, बल्कि ये जो है जिस्मानी और अकली मस्ती नहीं दिलाएगी, सुरूर नहीं दिलाएगी, बल्कि रूहानी और मारिफत की मस्ती, जिसको लफ्ज मस्ती इस्तेमाल किया कॉमन लफ्ज होने की वजह से, जिसको कहते हैं जज्ब व मस्त, जैसे कहते हैं उरफा कहते हैं जज्ब व मस्त की कैफियत इसके अंदर पैदा हो जाएगी। युन्ज़िफून का लफ्ज जो है एक मीनिंग्स है ला युत्रिदून, यानी क्योंकि ये शराब जो दुनिया में है, दुनिया में अल्लाह ना करे कि कोई इंसान अगर जानबूझ कर ये शराब पी लेता है, वलो एक कतरा भी, तो रहमत खुदा से दूर हो जाता है। यात्रुदून होता है, यात्रुदून यानी दूर कर देना, निकाल बाहर कर देना, रहमत से बाहर कर देना, यहाँ पर ये सूरत हाल होती है। वहां पर जो है फरमाया कि लायुन्ज़िफून यानी इसके पीने से तुम लोग रहमत खुदा से दूर नहीं हो जाओगे, बल्कि ये रहमत खुदा के तुम्हें करीब कर देगी, क्योंकि अल्लाह की नियमतों में से है। फाकिहतिन मिम्मा यतखय्यरून, इसी तरह जो है अहले बहश के लिए मुख्तलिफ किस्म के फ्रूट्स हैं, मिम्मा यतखय्यरून है, जो वो पसंद करें जैसे चाहें, चॉइस उनके हाथ में है, जो मर्जी चाहेंगे, जिस तरह के फ्रूट चाहेंगे वैसे वो फ्रूट उसे वहां पर मिलेंगे। वलाहमतय्यरिन मिम्मा यश्तहून, और परंदों का गोश्त जिसकी वो ख्वाहिश करें, यानी जब ख्वाहिश करें परंदों का गोश्त खाने के लिए उनके लिए हाजिर होगा, जिस परंदे का भी गोश्त वो चाहेंगे हाजिर हो जाएगा। यानी बहेश में जो नियामतें गिनी उनमें एक तो पीने वाली चीज के बारे में गिना, दूसरा फ्रूट के बारे में बताया, तीसरा परंदों के गोश्त, ये इंटरनेट रीस्टार्ट कर गया खुद से, रूटर था परिंदों के गोश्त और इन चीजों के हवाले से, कि फरमाया कि जो इसमें दो चीजें नजर आती हैं, एक तो पीने वाली चीज है, फिर फ्रूट का जिक्र किया, और परिंदों का गोश्त को लगता है कि गजाई अहमियत इसकी बहुत ज्यादा है। और दिलचस्प बात यह है कि जब फ्रूट की बात की तो फरमाया या तखय्यरून, यानी जब चाहे वो खा सकते हैं, क्योंकि फ्रूट आमतौर पर जब भी किसी भी वक्त खाया जा सकता है, लेकिन गोश की बात आई तो कहा यश्ताहून यानी इश्तिहा, यानी जब वो इसे शौक होगा उसे उन्हें खाने का तो वो खा लेंगे। अगली आयत में जो आयत नंबर 22 है उसमें फरमाया हूरुन ऐनुन कमसाल लुक्लिल मकनून, फरमाया कि जो है खूबसूरत आंखों के हूर वहां पर होंगी और होंगे। मैंने लफ्ज होंगे तर्जुमा क्यों किया वो आपको आगे की बहस में सामने आ जाएंगी। कमसाल लुक्लिल मकनून, जो छुपा कर रखे गए मोतियों की तरह खूबसूरत होंगे या होंगी। यहाँ पर जो है हूर का जो लफ्ज आया इसके ऊपर थोड़ी सी बहस की जरूरत है, जो आम तौर पर तर्जुमे में भी हमने मुशाहिदा किया है कि जब भी बहस की जो मखलूकात हैं उनमें लफ्ज हूर जो मखलूक है उसका तस्करा आता है तो फीमेल वर्ड्स के जरिए से ही दीगर जबानों में तर्जुमा किया जाता है और कुरान मजीद में भी इसी तरह फीमेल वर्ड्स इस्तेमाल हुआ है। इसकी वजह क्या है कि बहश में सिर्फ और सिर्फ क्या जो बहश की मखलूकात हैं वो सिर्फ और सिर्फ फीमेल हैं, फीमेल पर मुश्तमिल हैं, कोई मेल उसमें नहीं है। ये जो बहस है इसके ऊपर थोड़ी सी गुफ्तगू करके आगे बढ़ेंगे। पहला जो है इसके अंदर अहम नुक्ता ये है कि लफ्ज ज़हूर मुजक्कर और मुअन्नस यानी फीमेल और मेल दोनों के लिए इस्तेमाल हो सकता है और दोनों के लिए इस्तेमाल किया है और दोनों हो सकते हैं ग्रामेटिकली तौर पर, क्योंकि ऊपर से जो है वो फीमेल वर्ड्स यूज कर रहा था मैस्कुलिन जिसको कहते हैं इस्तेमाल किया, लिहाजा इसी तरतीब और इसी सीक्वेंस का ख्याल रखते हुए लफ्ज जो है उसी जो है जो फीमेल वर्ड्स हैं उसी को आगे रिपीट कर दिया, क्योंकि वो जो एक सीक्वेंस है और ग्रामेटिकल जो जरूरत है उसको बरकरार रखा जाए। अगर इस लफ्ज को दूसरे अंदाज में बयान किया जाता तो शायद जो है मुनासिब नहीं था। जबकि लफ्ज हूर जो है मेल भी हो सकता है और फीमेल भी हो सकती है, क्योंकि अगर दीगर आयतें हैं और इसी तरह दुआएं और अहादीस हैं उसके अंदर जिस तरह का लफ्ज आया है अगर हम उसको करेंगे तो फिर ये बहुत बड़े कई किस्म की क्वेश्चन मार्क खड़े होंगे। ये क्वेश्चन मार्क कुरान मजीद की दीगर आयतों और रिवायात तो अहादीस के सामने खड़े हो जाएंगे, न कि जो है हमारे सामने खड़े हो जाएंगे, ये क्वेश्चन मार्क उनके लिए खड़े हो जाएंगे। मिसाल के तौर पर दुआओं के अंदर फरमाया कि मोमिनों आप दुआ कर लो वज़विज़ना हुम बिहूरिल ऐन, परवरदिगारा हमें हूरुल ऐन अता फरमा। अब ये जो हूरुल ऐन, तो क्या ये दुआ सिर्फ और सिर्फ मेल हजरात करेंगे? मोमिनीन के लिए दुआ दी गई तो फीमेल खवातीन किस तरह की दुआ करेंगी? क्या लफ्ज वो इस्तेमाल करें? खवातीन के लिए ऐसी कोई दुआ नहीं है, ये सिर्फ और सिर्फ मर्दों के लिए है जिस तरह की भी इस तरह की दुआएं होंगी। ये कई किस्म के सवालात खड़े हो जाएंगे और ये वाजह है कि कुरान मजीद जो अपना एक खास स्टाइल रखता है और उस स्टाइल के साथ चीजों को पेश करता है और बयान करता है तो यहाँ पर ग्रामेटिकल जरूरत की वजह से बयान किया है। नंबर दो इसके अंदर ये है कि अगर जो है हस्बैंड और वाइफ दोनों जन्नती हों, जन्नत में हों, कि इंशाल्लाह कि ऐसा ही होगा, तो वो जो है अपने शोहरों के साथ जन्नत में होंगी और जन्नत में औरतों का जो जन्नती औरतों का मकाम मंजिलत होगा, यानी ये जो औरतें इस वक्त दुनिया में हैं और आइंदा कयामत तक ये सिलसिला जारी रहेगा, ये जो मोमिन और मुसलमान औरतें हैं दीनदार और परहेजगार और लायक और खुदा की मुकर्रब बंदियां हैं, इनका जो मकाम मंजिलत है वो जन्नत की जो मखलूकात हैं चाहे मर्द हो या औरत उनसे कई दर्जा ऊंचा और बुलंद है। ये नहीं है कि हूरुल ऐन उनसे ज्यादा अफजल है चाहे मर्द हो या औरत हो, हालांकि जो मर्द हूरुल ऐन है उनके लिए लफ्ज गलमान भी इस्तेमाल हुआ है बाज़ रिवायात के अंदर जो है, लिहाजा हम चाहेंगे इसी लफ्ज को ही रिपीट करें जो इस सूरह के अंदर है। लिहाजा इनका जो मकाम वो तो इनके खादिम बन के आ रहे हैं वहां पर, चाहे जन्नत के मर्द हों या जन्नत की औरतें हों, वो तो खिदमत के लिए वहां पर बैठी हैं, न ये कि वो इनसे ज्यादा अशरफ हों, अफजल हों, ऊंचा मकाम रखती हों, बेहतर पोजिशन रखती हों या रखते हों, ये बिल्कुल भी नहीं है। लिहाजा जो है मिसाल के तौर पर बहुत सी कुरान मजीद की आयतों में जो मंजिलत व मकाम बलंद किया है उसमें फरमाया उदखुलूहु उदखुलुल जन्नता व अंतुम व अज़वाजुकुम, फरमाया तुम और तुम्हारी फैमिली जन्नत में दाखिल हो जाए, तुम और तुम्हारी बीवी या तुम और तुम्हारा शोहर जन्नत में, हुम व अज़वाजुहुम फी ज़लालिन अलल अराइकी मुत्तकीउन, वो जो है अपने जोड़ों के साथ जो है तकिए पे टैग लगाकर बड़े आराम के साथ जो है एक وہاں پر موجود ہوں گے, بہشت کے اندر موجود ہوں گے. ایک تو یہ دو نقطے تھے. تیسرا نقطہ یہ ہے کہ شادی بیاہ جو ہے اور یہاں پر ہماری جو رشتہ ازدواج ہے, شادی بیاہ ہے, وہ اس دنیا کی ضرورتیں ہیں اور لوازمات میں سے ہیں. لہذا جنت میں ضروری نہیں ہے کہ انہی رشتوں کے ساتھ نبھایا جائے. یہ ممکن ہے کہ بہت سے مردوں کے لیے اور میں بھی بہت سی خواتین کے لیے کہ اچھی خبر ہو کہ کم سے کم جنت میں تو اس کے ساتھ سہنا نہ پڑے. بہرحال یہ ایک مزاحیہ جملہ تھا, بلکہ وہاں کے حالات مختلف ہیں. وہاں جو ہے جنتی عورتوں کو آزادی ہوگی مکمل طور پر, چاہیں تو اپنے سابقہ انہی شوہروں کے ساتھ رہیں جو دنیا میں ہیں, چاہیں تو نہ رہیں, وہ ان کی مرضی ہے. لہٰذا جو ہے کیونکہ دونوں منہے سے انسان ہیں, مسلمان ہیں, مومن برابری رکھتے ہیں, اور اصل جو چیز ہے وہ روح انسانی ہے جس کے اندر اس قسم کی تقسیم موجود نہیں ہے, وہ ایسی تقسیمات نہیں رکھتی. روح انسان فیمیل میل نہیں ہے, ایک ہی روح ہے, وہی روح ہے جس کو اللہ سبحانہ وتعالیٰ فرمایا نفخت فیہ من روحی. لہٰذا مقام و منزلت کی جو پرخ اور پہچان ہے وہ انسانی جسم سے نہیں ہے, بلکہ انسانی روح اس کے کردار اور اس کے کریکٹر سے ہے. حور کی بات آئی تو جیسے اوپر سے حور کی یعنی اس جنتی مخلوق کے میل و فیمیل کی جس انداز میں تعریف بیان کی ہے اور جتنی اس کی خوبصورتی زیبائی اور کے حوالے سے گفتگو کی ہے, تو ممکن ہے کہ یہ چیزیں بہت سے بہشتیوں اور جنتیوں کے لیے, میجورٹی کے لیے بلکہ بہت بڑی اٹریکشن بھی رکھتی ہو اپنے اندر, اور نعمت الہیہ سے کے بارے میں وہ بہت سوچتے ہوں. لیکن بہت سے ایسے لوگ ہیں جو اس دنیا میں رہتے ہوئے بھی اسی دنیا میں رہتے رہنے کے باوجود حور خداوند متعال ان کو یا آزمانے کے لیے یا انعام کے طور پہ پیش کرتا ہے, لیکن وہ اس نے لا یزال الہی کے سامنے اس کو ٹھکراتے ہیں. جس کی ایک مثال مثلا علامہ طباطبائی صاحب تفسیر المیزان کی ہے, شاید میں نے پہلے یہ واقعہ کہیں بیان بھی کیا ہے, مجھے یاد آ رہا ہے, جن کے بارے میں کہتے ہیں کہ مسجد سہلا میں غالباً یا مسجد کوفہ میں وہاں پہ چھوٹے چھوٹے کمرے بنے ہوئے ابھی بھی ہیں وہ کمرے, وہاں پر کہہ رہے ہیں کہ علماء کرام ریاضت کے لیے بعض اوقات کچھ دنوں کے لیے اپنے آپ کو آئسولیٹ کر کے وہاں پہ رکھتے تھے, یا کچھ راتوں کے لیے جیسے اعتکاف میں وہاں پر بیٹھتے تھے اور ریاضت و عبادت و بندگی کرتے تھے, کیونکہ وہ اہم ترین مقامات ہیں مسجد سہلا اور مسجد کوفہ, تو فیوزات وہاں پر جو ہے زیادہ شامل حال رہتی ہیں. تو علامہ طباطبائی بھی اپنے جو شاگرد ہیں, اپنے جو استاد ہیں سید قاضی علیہ رحمہ کے حکم پر وہاں جایا کرتے تھے, اور سید قاضی نے ان کو بتایا تھا کہ خیال رکھنا مکاشفات ہو سکتے ہیں, مکاشفات میں کھو نہ جانا, بلکہ جلال و جمال الہی میں کھو کے رہنا, بندگی اور عبودیت کے اس چاشنی اور عشق سے اپنے آپ کو باہر ہونے نہ دینا, یہ تمہاری آزمائش ہو سکتی ہے. علامہ طباطبائی کہتے ہیں, یہ مشہور واقعہ ہے, کہ میں جب دعا پڑھ رہا تھا اور اس میں مصروف تھا ذکر میں, تو چھت پھٹی اور ایک بہشتی مخلوق جو فیمیل کی شکل میں تھی حور جو ہے وہ آئی, ان کے ہاتھ میں ایک یہی اقواب بن یا جو ہے اباری کو اقواب تھا یعنی دستہ لگا ہوا جگ تھا, اور ہاتھ میں بغیر دستے کا گلاس تھا. وہ میرے رائٹ سائڈ پہ آئی اور اس گلاس میں کوئی انڈیل کے بہشتی شربت مجھے پیش کیا, میں نے توجہ نہیں دی. وہ میرے لیفٹ سائڈ پہ آئی اور یہی کام کیا, میں نے توجہ نہیں دی. کئی بار اس نے چکر لگائے لیکن میں نے توجہ اس کی طرف دی ہی نہیں, یہاں تک کہ وہ بڑے مایوسانہ انداز سے چلی گئی. اور علامہ طباطبائی کہتے تھے کہ مجھے اس بات سے صرف تکلیف ہو رہی ہے کہ وہ مایوس ہو کر چلی گئی, مجھے اس کی مایوسی اب بھی یاد آتی ہے تو دل دکھتا ہے کہ کیوں میں جو ہے وہ مایوس ہو کر گئی. تو بہرحال جو ہے یہ حور اور اس طرح کے جو نعمتوں کی بات ہو رہی ہے, یہ نعمتیں عام جرنلی طور پر ہمارے لیے ہیں, نہ کہ ان اولیاء اللہ کے لیے. ہو سکتا ہے وہ اولیاء اللہ اس بہشت کے اندر بھی ان بہشتی نعمتوں کے بجائے جو ہے وہاں پر بھی وہ جلوہ الہی اور حسن الہی اور مشرب الہی کی طرف متوجہ ہوں. آگے فرمایا آیت نمبر 24 میں, جزاء بما کانوا یعملون لا یسمعون فیہا لغوا ولا تاثیما الا قیلا سلاما سلاما. یہ ان اعمال کی جزا ہے جو وہ کرتے رہے ہیں دنیا میں، جو اتنی نیک کام کیے ہیں، آج ان کے انعام کے طور پر یہ چیزیں ہم پیش کر رہے ہیں۔ اور ذہن میں رکھو کہ جنت میں یہ جتنا عرصہ رہیں گے وہاں پر کوئی بےہودہ قسم کی کوئی چیز نہیں سنیں گے جس کی وجہ سے ان کو بوریت کے شکار ہوں یا وہ برا محسوس کریں، اور نہ ہی کوئی گناہ کی بات وہاں پر ہوگی۔ ظاہر ہے کہ ایک بڑے پروسیس سے وہاں پر پہنچا ہوتا ہے۔ اللہ قیلا سلاما سلاما، ہر طرف امن و سلامتی ہوگی، ہر طرف سلام سلام کہا جائے گا۔ ہم نے یہ لفظ سلام کے حوالے سے سورہ یاسین کے اندر بھی تھوڑی سی گفتگو کی، اور سلام سے مراد کیا ہے اس کو ہم نے بیان کیا۔ یعنی جنت میں کوئی بھی غلط کام ممکن نہیں ہے، اس لیے نہیں کہ جنت میں کوئی جبر کا نظام ہے، کوئی آٹو سسٹم فیڈ ہو چکا ہے جس کے تحت انسان اب کوئی وہاں پر کام کر ہی نہیں سکتا ہے، یعنی وہ اب نہیں ہو سکتا ہے، وہ اندر جو ہے مینوفیکچرنگ اس کی چینج ہو چکی ہے، ایسا نہیں ہے۔ بلکہ اصل میں حقیقت یہ ہے، کیونکہ حقائق کو سچائیاں اس کے سامنے آئیں گی، انسان میرا جو انسانیت پر فائز ہو چکا ہوگا، مکمل اس کی تربیت ہو چکی ہوگی۔ یہ تربیت جو تھوڑی بہت رہ گئی ہے جن لوگوں کی، یا جو خوش نصیب ہیں عالم برزخ میں، جو 50-60 ہزار 70 ہزار پتنے کتنے لاکھوں سال عالم برزخ میں تربیت کے پروسیس میں رہیں گے، یہاں تک کہ وہ فرشتہ صفت بن جائیں گے۔ پر یہ عالم برزخ کے اندر ہماری تربیت ہو رہی ہوتی ہے، گناہ وہاں دل جائیں گے، اتنی تربیت ہوگی برزخ کے اندر کہ فرشتہ صفت ہو جائیں گے ہم لوگ، فرشتہ صفات بنیں گے، جنت کے لائق بنیں گے۔ جو فرشتہ صفات بن کر وہاں آتا ہے، پھر وہاں پر کیسے ممکن ہے کہ وہ غلطی کرے؟ وہی مثال دی جاتی ہے، مثال بڑی گندی ہے لیکن دماغ میں رہنے والی مثال ہے اور جھنجھوڑنے والی ہے، تو ریپیٹ کرنے میں کوئی مذائقہ نہیں ہے۔ بالکل ایسا ہے کہ ایک عقل مند، عقل اور ہوش و حواس رکھنے والا شخص کبھی بھی کسی ٹوائلٹ میں جا کے گندگی کھانے کا تو سوچ بھی نہیں سکتا، وہاں جا کے کوئی گندگی کھائے یا کوئی تصور بھی نہیں، تو گناہ اس کے لیے اتنا بدترین چیز ہوگی، تو کبھی ممکن ہی نہیں ہے کہ بہشت میں بیٹھا ہوا آدمی گناہ کے قریب بھی جائے، اس کا تصور بھی کرے۔ حتیٰ کہ یعنی فرشتہ صفت بننے کا جو مطلب ہے وہ یہ ہے، جنت میں جسمانی اور روحی دونوں لذتوں اور نعمتوں کی موجودگی ہوگی وہاں پر۔ جیسے جسمانی لذتوں کے بارے میں یہ جو اوپر میں ساری ڈیٹیل بتایا، اور جو دیگر لذتیں ہیں جس کا اشارہ جو ہے علامہ طباطبائی جیسے اس میں بیان کیا، ایک ویسے نوحے کا ایک شعر ہے، مجھے نہیں پتا ہے شاعر نے اس نوحے کی شعر میں کتنی گہرائی تک پہنچ کے یہ شعر کہا ہے، لیکن جو چیز ہم سمجھ سکتے ہیں وہ یہ ہے کہ جو کہتے ہیں جنت میں اگر مجلس شبیر نہ ہوگی ہم اہل عزا خلد سے بیزار رہیں گے۔ بہرحال جو ہے اب مجھے، میں جس میننگ میں لے رہا ہوں اس میننگ میں یہ شعر بڑا پیارا ہے، بڑا گہرا ہے۔ یہ در حقیقت کہہ رہے ہیں کہ جنت کی نعمتیں اپنی طرف، جو انعم النعمات ہے اور منعم نعمت ہے، وہ اللہ کی ذات و سبحان ہے، تو جو وہاں پر جلوے حور و قصور دیکھنے کے انتظار میں ہے، شراب ان طہور کے خواہش رکھتا ہے، تو وہ تو ٹھیک ہے وہاں پر موجود ہے، لیکن کچھ لوگ جو ہے اس پر اکتفا نہیں کرتے، وہ جلوے انوار الہیہ دیکھنا چاہتے ہیں۔ ان کی مثال حضرت موسیٰ کی طرح ہے، لِيَطْمَئِنَّ قَلْبِي ہے، نور خدا کے جلوے دیکھنا پسند کریں گے، اوہ طور میں جس طرح موسیٰ کو جلوے نظر آئے وغیرہ وغیرہ جو ہے، اور اپنے معبود میں جذب ہونا چاہتے ہیں، ضم ہونا چاہتے ہیں، وہ آخری ہی۔ بہرحال جو ہے اس سے زیادہ یہ ٹاپکس ہیں، اس کی طرف ہم زیادہ نہ جائیں۔ آپ نے ملاحظہ کیا ہوگا کہ جو آیتیں ابھی تک جنت کے بارے میں ڈسکس کر رہی ہیں اور آگے بھی جو آیتیں آ رہی ہیں، وہ سب ایک چیز کی جو ہے منظر کشی کرتی ہیں، وہ ہے نیچرل خوبصورتی، نیچرل بیوٹی کی بات ہو رہی ہے۔ آپ دیکھیں وہاں پر چشموں کی بات ہو رہی ہے، فروٹ کی بات ہو رہی ہے، پرندوں کے جو ہے اس کی گوشت کی بات ہو رہی ہے، آگے آپ دیکھیں گے تو وہاں پر آبشاروں کی بات ہو رہی ہوگی، درختوں کی بات ہو رہی ہوگی، دیگر سوروں میں چشموں کی، یعنی دیکھ رہے ہیں قدرتی جو طبیعت کے جو مناظر ہم دنیا میں جس کی تلاش میں ہم مارے مارے جاتے ہیں، پارکوں میں ہم جاتے ہیں یا ایسے جگہوں کے لیے ہم ٹریول کرنے جاتے ہیں، اس قسم کی تقریباً منظر کشی جنت کے بارے میں کی گئی ہے۔ یعنی یہ جو ہماری موجودہ جو شہری زندگی ہے، اونچی اونچی بلڈنگیں فلان، جو کنکریٹ کے بڑے بڑے ہم نے جنگل بنائے ہیں، اس کی وہاں پر کوئی اس طرح کی چیز ہمیں سامنے نظر نہیں آتی ہے۔ یعنی یہ جو موجودہ ہمارا زندگی کا انداز ہے اور ڈگر ہے، یہ قدرت اور طبیعت سے کچھ زیادہ میچ نہیں کرتی ہے، یہ معلوم ہوتا ہے کہ اس سے یہ چیز واضح ہو جاتی ہے۔ واصحاب الیمین ما اصحاب الیمین 27 آیت نمبر فرمایا دانے ہاتھ والے تو دانے والے, دوبارہ ریپیٹ کیا اس چیز کو, فی صدر مخضود آیت نمبر 28 وطلح منضود وظل ممدود. یہاں پر پھر کچھ اور نعمتوں کا ذکر کیا کہ وہ بےخار یعنی بغیر کانٹوں کے بیریوں میں, مخضود صدر مخضود بیری بھی ہو سکتی ہے, کچھ اور درخت بھی ہو سکتے ہیں جو جن میں کانٹے نہیں ہوتے ہیں, اور کیلوں کے چھلکے یعنی کیلے جیسا کوئی پھل ہو سکتا ہے, یہی جو بناناز ہیں یا اس ٹائپ کے جو ہے یا یہ خود ہو سکتے ہیں, پھر دل ممدود اور لمبے سایوں میں رہیں گے یعنی بغیر کانٹوں کے درختوں میں, درختیں وہاں پر ہوں گی, کیلوں کے گچھوں کی طرح یا جیسا ایسا کوئی پھل ہوگا ان درختوں کے پاس وہ بیٹھیں گے, اس لیے نیچرل جو بیوٹی اس کی منظر کشی کر رہا ہے, اور لمبے ذل ممدود ہوں گے, لمبے سائے ہوں گے. اب یہاں پر پھر ایک سوال کھڑا ہو جاتا ہے, سایہ پھر کہاں سے آ رہا ہے, سورج تو ہے نہیں وہاں پر, ہم نے پہلے اس کے اوپر ڈسکس کیا ہے کہ سورج تو ختم ہونے والا ہے, اذا الشمس کبرت ہے زلزلۃ الارض دلدالہا ہے, تو سورج پھر وہاں نہیں ہے, تو سایہ کس چیز کا ہوگا. خود سورہ انسان میں بھی ایک آیت ہے کہ جس میں کلیئرلی کہا لا یرون فیہا شمسا ولا دمہریرا, کہا کہ بابا جنت میں اس وقت قیامت کے دن تو کہا کہ یہاں پر کوئی سورج نہیں ہوگا, کوئی ستارے سورج چاند ستارے تو نہیں ہوں گے اس وقت, تو دنیا کے تفنا ہو گئے, ختم ہو گئی بات. تو یہ پھر سایہ کس چیز کا سایہ ہے, جس سایہ کے دل کہتے ہیں سایہ کو, ذل سبحانی کہتے تھے اردو زبان میں بادشاہوں کو کہتے ہیں, یعنی خدا کا سایہ, ذل یعنی سایہ, کوئی وائس ہے جو ذل ہے, قرآن اگر آپ سامنے ہیں تو دیکھ رہے ہوں گے, ممدود کھینچا ہوا لمبا سایہ ہے, یعنی آپ جائیں ایسا نہیں کہ درختیں ہیں پھر بیچ میں دھوپ آ رہی ہے پھر, تو ایسا نہیں ہے, یہ تو لمبا سا ہے, یہ سایہ اصل میں رحمت الہی کا سایہ ہے, یہ کسی چیز کا سایہ نہیں ہے, بلکہ خود جو نیچرل جو انوائرمنٹ ہے وہ سائے والی انوائرمنٹ ہے. سمجھانے کے لیے ہمیں اس طرح اس انداز میں مثال دیا ہے, نیچرل جو انوائرمنٹ وہاں پر ہوگا, جو موسم جس طرح کا بنا ہوگا وہ جو ہے سایہ ہوگا, اور روشنی جو ہے پہلے ہی ہم نے ڈسکس کیا کہ جو روشنی ہے وہ خود جنتیوں کے نور سے روشنی ہوگی, کوئی اور چیز وہاں روشنی نہیں کرنے والی, رحمت اس خدا کا سایہ ہے اور روشنی خود بہشتیوں اور جنتیوں کے نور سے ہے, نور ہم یسعى بین ایدیہم, خود ان کا نور ہوگا جو ان کے ساتھ ہوگا, اس کے ذریعے سے وہ چلیں گے. اب کسی حد تک ہم اس کا تصور کر سکتے ہیں اور آیات اور روایات کی روشنی میں تفسیر و شرح کر سکتے ہیں جو معصومین اور پیغمبروں نے ہمیں بتایا ہے, اس سے زیادہ چیزیں نہیں بیان ہو سکتی ہیں, بس ایک سمجھا جا سکتا ہے اور لوجیکلی چیزیں بیٹھ جاتی ہیں, ہاں جی کچھ اس طرح ہے. ایگزیکٹلی کیا چیزیں ہیں, ایگزیکٹلی کس طرح ہے, یہ ہم نہیں کہہ سکتے, کوئی اتنی مائکرو ڈیٹیلس میں جا کے بات نہیں ہو سکتی. وما ان مسکوب ان وفاقحت ان کثیرت, وہاں پر اور بہتے ہوئے پانی ہوں گے یعنی آبشار ہوں گے, وفاقحت بہت زیادہ فروٹ, دوبارہ فروٹ کا تذکرہ کیا, وہاں پر کیا کہتے ہیں فروٹ میں فروٹ بھی ہوں گے. ایک تھوڑی سی یہاں پر ایک چھوٹا سا ایک پہلو ہے, وہ یہ ہے کہ جنت میں کچھ لوگوں کو داخل کیا جائے گا اور کچھ لوگوں کے لیے جنت انتظار میں ہوگی, یعنی دوسرے الفاظ میں اگر آج کی زبان میں بات کریں کچھ لوگوں کو وہاں اکوموڈیٹ کیا جائے گا, بے اصطلاح انہیں خود سے لائق نہیں تھے, برزخ میں جو ہے سزا پا کے اذیت نکال کے تربیتی پروسیس سے گزر کے لائق بنے, تھوڑا بہت رہ گیا تھا وہاں پر آئے, شفاعت مل گئی, کوئی نیکی آ گئی, کہیں سے کوئی مثلا ہیلپ مل گئی, کوئی ریلیف آ گیا, بالآخرہ لا کے کہا بھائی ان کو اکوموڈیٹ کر دو ابھی بہشت میں. کچھ لوگوں کے لیے وہاں جنت کی جگہ کمرے جو بھی نام دے دیں وہ انتظار میں ہوں گے, کیونکہ وہ مالکیت رکھتے ہیں اس کے, خدا نے ان کو مالکیت دی ہے, وہ لائق ٹھہرے ہیں, یہ جو شہداء ہیں مخلصین ہیں اولیاء اللہ ہیں وہ خدمت گزار ہیں مخلص عبادت بندگان عبادت ہیں, کچھ لوگوں کے لیے کیا ہے کہ وہاں پر تھوڑے سے اکوموڈیشن ان کو کیا جائے گا. اسی طرح جو ہے جیسے دنیا میں ہمیں نیچرل بیوٹی کی تلاش میں جانا پڑتا ہے, پہلے بھی عرض کر دیا, لیکن وہاں پر صورتحال یہ ہے کہ جہاں جنتی بیٹھیں گے جس قسم کی نیچرل بیوٹی کی خواہش کریں گے وہ وہیں پہ ہو جائے گی. بیٹھے بیٹھے کسی کو پسند آیا کہ یار ایک آبشار یہاں پر ہونا چاہیے تھا, آبشار آ گیا, چشمہ ہونا چاہیے تھا ہو گیا, یہاں پر دودھ کی ایک نہر ہونی چاہیے تھی ہو گئی, سوچا ارادہ کیا ہو گیا وہاں پر, اب خدا نے اتنی ان کو جو ہے بخشش اور عطا کی ہے کہ وہ سوچتے ہیں تو وہ چیز پیدا ہوتی ہے. ये नहीं कि वो जन्नती बेचारे जाएंगे, चलो जी वादी फलान में जाते हैं वहां आबशारें बड़ी अच्छी गिर रही हैं, फलां उस वादी में चलते हैं वहां चश्मे बहुत ज्यादा है, उधर बड़े फ्रूट बड़े अच्छे थे, ऐसा नहीं है, ये तकलीफें नहीं है वहां पर। आप सोचो वहीं पे होने होने वाला है, कैसी इन्वायरमेंट चाहिए, क्या चाहते हो, कैसा घर चाहते हो, किस तरह रहना चाहते हो, क्या खाना चाहते हो, सोचो वहीं पे हो जाएगा। आयत नंबर 33 में फरमाया ला मक्तूअतिन वला ममनुआ, फरमाया देखो एक जहन में रखो ये कोई जो है ना सिलसिला खत्म नहीं होने वाला, ऐसा नहीं है कि मौसम खजां आ गया सेब नहीं मिल सकता है, अभी जो है ना अंगूर का मौसम नहीं आया है, अभी अनार नहीं खा सकते हो, अभी जो है तरबूजा नहीं मिलेगा, भाई मौसम ही नहीं है, फ्रीज करके रखा नहीं, स्टोरेज किया नहीं, ये नहीं है, इन्हें मौसमी तब्दीलियां वहां पे होंगी नहीं, क्योंकि मौसमी तब्दीलियां दुनिया से ताल्लुक रखती है। ला मक्तूअतिन जो जो न खत्म होने वाले हैं, वला ममनू न कोई रोक टोक है, ऐसा नहीं है कि ये उसका है मत खाओ ये उसका है, पूरी जन्नत तुम्हारी है, जिधर जाओ जैसे खाना चाहते हो खाओ। ये जो है जन्नत के हवाले से जो है जिस तरह वो चाहेंगे खाएंगे। अब एक रिवायत भी है और बहस भी करते हैं मुफस्सरीन की, कहते हैं कि जन्नत में ऐसा नहीं है कि आदमी फर्ज करे एक ही दरख्त है, वहीं एक दरख्त जो फल चाहेंगे वो दे रहा है, तो मुश्किल लग रहा है दुनिया में कि एक दरख्त है वो सेब भी दे, सेब चाहा था सेब दिया, अनार चाहा था अनार दिया, तरबूज चाहा था तरबूज दिया, मैंने कहा चिप्स खाना है आलू चाहिए आलू दे दिए, फर्ज करें फॉर एग्जाम्पल, एक ही दरख्त है, ये सारी नियमतें एक ही दरख्त अता कर रहा है। इसको समझने के लिए एक मिसाल दी जाती है, कहते हैं कि जिस तरह एक टीचर होता है या एक प्रोफेसर है जो डिफरेंट सब्जेक्ट्स के अंदर महारत रखता है, एक्सपर्ट है, वो डिफरेंट सब्जेक्ट को टीच करता है, फिजिक्स भी पढ़ा रहा है, बायोलॉजी भी पढ़ा रहा है, केमिस्ट्री भी पढ़ा रहा है, और मैथमेटिक्स में भी एक्सपर्ट है वो पढ़ा रहा है, लैंग्वेज भी पढ़ा रहा है, कोई एक लैंग्वेज भी पढ़ा रहा है, एक ही टीचर है, लेकिन उसकी तालीम का समरा और फल ये है कि वो कई फैकल्टीज में कई शोबों में महारत रखता है, वो पढ़ाता है। एक इंसान में ये चीजें पॉसिबल हैं, एक दरख्त में भी ये चीजें पॉसिबल हैं, जब खुदावंद मुताल चाहेगा तो क्यों नहीं पॉसिबल। कि लोग अगर ये मिसाल इसलिए दी कि ताकि दुनिया में जो हम लोग हैं इसको थोड़ा सा समझें कि भाई ये प्रैक्टिकल हो सकता है कि नहीं हो सकता, हालांकि इसकी जरूरत नहीं थी। आयत नंबर 34 में फरमाया व फुरूश इन मरफूआ, 35 में फरमाया इन्ना अंशा हुन्ना इंशा, फिर आगे फरम फजअलना हुन्ना अबकारन उरूबन अतराबा लिअस्हाबिल यमीन थुल्लतुम मिनल अव्वलीन व थुल्लतुम मिनल आखिरीन, यहाँ तक इक्तफा करते हैं 40वीं आयत तक। फरमाया कि देखें उनके रहने के लिए ऊंचे फर्श होंगे, हमने उनको एक अंदाज से तख्लीक किया है, एक ऐसे अंदाज से यानी जन्नत में मौजूद जो जन्नती मखलूकात हैं जिसको हूर कहें या गुलमान कहें, उनकी तख्लीक मुख्तलिफ है, मुख्तलिफ किस्म की तख्लीक होगी, आप उन्हें देखेंगे तो देखते रह जाएंगे, देखते हुए आप थकेंगे नहीं, बार बार जो है देखने से उकताहट के शिकार नहीं होंगे। ये चीजें जो दुनिया में बाज़ औक़ात हो जाती हैं, खासकर इन सोसाइटीज के अंदर तो ये मसले ज्यादा होते हैं कि वो एक ही जोड़े के साथ ज्यादा देर नहीं बैठ सकते, उकताहट के शिकार हो जाते हैं वगैरह वगैरह, यानी कि ऐसी चीजें नहीं। फजअलना हूँ अबकारन यानी वो जो मखलूकात वहां पर हैं देखे वो गैर शादीशुदा हैं, मतलब ये कि वो हमेशा से जवान हैं कवारे हैं, चाहे मर्द हों या औरत हों। यहाँ एक हदीस भी है कि ये जो आयत है इस आयत के हवाले से और इस तरह की जो आयत हैं कि एक बुजुर्ग उम्र खातून अल्लाह के रसूल के पास दौड़ती हुई आई और दरख्वास्त की कि या रसूल अल्लाह आप मेरे हक में दुआ करें, मैं बुजुर्ग उम्र हो चुकी हूँ, पता नहीं आप कितना जिंदा रहना है, आप मेरे लिए दुआ करें कि मैं जन्नत में दाखिल हो जाऊँ। लगता है कि अल्लाह के रसूल ने थोड़े से जो है इदखाल फी सुरूर फी इदखाल सुरूर फी कल्ब मोमिन के इनवान से यानी मोमिन के दिल को थोड़ा सा खुश करने के लिए मुनासिब लफ्ज के जरिए से थोड़ा सा एक मजाया अंदाज में कहा अल जन्नत ला यदखलुहल अजायज, कहा कि मोहतरमा मैं कैसे दुआ करूं क्योंकि जन्नत में तो बूढ़े दाखिल नहीं हो सकते हैं। उस खातून ने यह सुनना था बुजुर्ग उम्र, रोते हुए भागने लग गई, अगली बात सुनी नहीं अल्लाह के रसूल की, और अल्लाह के रसूल मुस्कुराए, असाब जो बैठे थे असाब को फौरन आवाज दी, कहा कि ये तो फौरन चली गई, अगली बात ही नहीं सुनी मेरी, कहा कि जाओ उसको जाके ये खबर दे दो अखबरुहा अन्नहा लैसत यौमा इज़िन बिअजूज़, जाओ जाके उस खातून को खबर दो कि मैंने कहा जन्नत में बूढ़े दाखिल नहीं होंगे, लेकिन उस दिन जब तुम बहश में पहुंच जाओगी तो तुम बूढ़ी नहीं होगी, बल्कि जो है तुम क्या होगी वहां पर, फजानाहु अबकारा होगा, तुम जो है वहां पर एक जवान की तरह दाखिल हो जाओगी, ना कि बूढ़ों की तरह दाखिल हो जाएंगे। आगे आयतों में फरमाया ये सब जो है ना हम उन लोगों को देने वाले हैं जो जिनके नामाए आमाल सीधे हाथ पर देंगे, और ये कौन लोग होंगे, याद रखो इनकी का एक ग्रोह तो जो होगा वो पिछली उम्मतों से होगा जो बड़ी तादाद में होंगे, क्योंकि 124,000 पैगंबरों की उम्मतें हैं। वसुल्लतुम मिनल आखरीन, और एक जमात जो होगी, सुम्मतुम मिनल अव्वलीन वसुल्लतुम मिनल आखरीन, एक जो इसकी जमात है वो जो है मौजूदा पैगंबर ग्रामी इस्लाम की उम्मत में से होंगे। उलमा कहते हैं और रिवायात में भी है कि गुज़श्ता उम्मतों से ज्यादा होंगे, क्योंकि उसमें अंबिया शहीद हो चुके हैं, अंबिया कत्ल हो चुके हैं, उनके असहाब और खानवादे और फैमिलीज को कत्ल किया गया है, लिहाजा उनकी जो तादाद है वो बहुत ही ज्यादा होंगी। अगली जो बहस शुरू होने वाली है यहाँ से वो उल्टे हाथ या असहाब शुमाल के हवाले से गुफ्तगु होने वाली है, जो कि अहले जहन्नम हैं, और वहां से फिर जहन्नम की जो मंजर कशी होगी, जहन्नम के जो हालात हैं कि खुदा हम सबको उस जहन्नम और उसके अजाब और उसकी मुश्किलात से हम सबको बचा के रखे, हमारे लिए वहीं कब्र और बरज़ख तक का सफ़र, और फिर बरज़ख में जो पीरियड हमने तरबियती प्रोसेस से गुजरना है वहाँ पर, ताकि फरिश्ता सिफत हम बन जाएं और जन्नत के लायक बने, वहीं मरहले इतने सख्त होंगे कि खुदा ना करदा खुदा ना करे कि नतीजा ऐसा बने कि फिर जहन्नम को भी देखना पड़े, तो ये तो बहुत ही एक सख्त बात होगी और मुश्किल बात होगी। इंशाल्लाह परवरदिगार आलम से ये दुआ करते हुए कि परवरदिगार आलम जितने भी हयात बाद अज़ मौत के मराहिल हैं, कब्र से लेकर फिर बरज़ख तक का सफ़र है, बरज़ख के सफ़र से लेकर फिर बरज़ख के अंदर जो है तरबियत पा के फिर रिश्ता सिफत बनना है, जन्नत के लायक बनना है, इस तमाम मरहलों में अपनी रहमत वासिया में हमें जगह अता फरमा, और अपने हबीब सरकार हज़रत ख़त्मी मरतबत के हम उम्मत हैं, और आपने वादा फरमाया है कि जो है आप सरकार हज़रत ख़त्मी मरतबत की उम्मत के लिए खास जो है बख्शिश अता करेंगे, तो वो बख्शिश के हमें लायक करार दे, और परवरदिगार हम उसकी पाक व ताहिर आल के मानने वाले हैं, कुरान व इतरत के साथ मुतमस्सिक हैं, उस नबी को नहीं देखा, उस अइमाए ताहिरीन को की ज़ियारत से हम अभी तक जो है महरूम रहे, परवरदिगार हम जो है सिर्फ और सिर्फ जो उनसे के फरामीन व अहकाम हम तक पहुँचे हैं, उन अहकाम व फरामीन की रोशनी में हम ईमान ला चुके हैं, और हत्तुल इम्कान इस ईमान को बचा के रखने और महफूज रखने की कोशिश कर रहे हैं। तू अरहमुर रहीमीन है परवरदिगार, कुरान व इतरत के सदक़े में, सकलेन के सदक़े में हम सब पर कब्र से लेकर आगे तक रहम फरमा इंशाअल्लाह। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। हमारे पास तकरीबन 8 मिनट हैं, अगर कोई किसी की तरफ से कोई नुक्ता या मुलाहिजा है।
जज़ाकल्लाह, अगर कोई सवाल हो तो बिस्मिल्लाह।
अगर एक क्वेश्चन है, अगर मुरीज भाई परमिशन दें प्लीज तो।
जी जी बिस्मिल्लाह।
तो अगर आपने एक्चुअली ये बताया अपने लेक्चर में कि जो है वो जन्नत के अंदर यानी आबशार चाहिए तो आबशार आ जाएगा, और एक ही दरख्त से मुख्तलिफ यानी फल भी आ जाएंगे, तो क्या ये कहना दुरुस्त होगा कि खुदा तोहफे में जन्नत में जो है वो कुन फयाकुन का जो तोहफा है वो जन्नतियों को देगा कि वो सोचेंगे और हो जाएगा? एक तो ये सवाल, दूसरा इस सवाल के क्या जन्नत के अंदर भी लोगों के मयारात मुख्तलिफ होंगे, यानी कुछ को ज्यादा इनाम मिलेंगे और कुछ को कम, क्या ऐसा होगा?
डेफिनेटली देखें, पहले जो सवाल है वो तो कहें कि दो चीजें हो सकती है, एक तो जन्नती इस मकाम में पहुंचे हैं जो मकाम कुन फयकुन है, कि जिसमें वही जो हदीस क़ुर्ब नवाफिल के अंदर जो बात बयान हुई है, वो तो यानी सिर्फ जन्नत तक नहीं, वो तो इस दुनिया में भी हो सकते हैं, उस मकाम में पहुंच सकते हैं कि परवरदिगार आलम उनको ऐसी इनायत करे उनके लिए। अच्छा, रही बात जन्नत में, तो जन्नत में क्योंकि खास इनायत है परवरदिगार आलम की और इनाम और जजा है वहां पर, तो जो सोचता है वो हो जाता है, हाजिर हो जाता है, उसके लिए बन जाता है, क्योंकि ये खुदा का वादा है बेशतों के जरिए से। चाहे प्रोसीजर ये है कि उस वादे की वजह यानी उस चीज की हाजिरी का सबब ये جنتی بندہ ہو یا اس کا جو سبب ہے وہ جو انعام و جزائے الہیہ ہے اس کے نتیجے میں ہو. ممکن ہے کہ کچھ کے لیے, اسی لیے اب اگلے جو سوال تھا وہ اس سے بھی جڑا ہوا ہے, وہ یہ ہے کچھ کے بارے میں جیسے میں نے کہا وہ اکوموڈیٹ ہو جائیں گے وہاں پر, ہماری آج کی زبان میں اکوموڈیشن ان کو کیا جائے گا جنت میں. کچھ کے لیے جنت استقبال کرے گی اور مالکیت رکھتے ہوں گے وہاں پر, درجہ بدرجہ ہیں, ظاہر ہے کہ درجے موجود ہیں, درجے رکھتے ہیں. کئی تعبیرات آئی ہیں بہشت, جیسے جہنم کے طبقات کے بارے میں بات ہوئی ہے, بہشت کے طبقات کے بارے میں بات ہوئی ہے, شہیدوں کے اپنے مقام ہیں ظاہر ہیں. ائمہ معصومین انبیاء اولیاء اور کی تو مثلا وہ تو ایک الگ بحث میں جائیں گے ہم, شہیدوں کے مخصوص مقام, شہید جنت کی مالکیت رکھتے ہیں, مخلصین عبد خدا جنت کی مالکیت رکھتے ہیں, وہ لوگ جو کہ اس دنیا میں فانی و خاقی میں عشق الہیہ میں تمام چیزوں کے محبتوں اور وابستگیوں اور اٹیچمنٹ کو خود سے اتنا دور کر دیا ہے کہ صرف اور صرف جو ہے وہ اس لیے اٹیچ رکھتے ہیں اٹیچمنٹ اور محبتیں ہیں کہ حکم الہی ان کے لیے حکم الہی موجود ہیں, کیونکہ وہ پروردگار عالم کے اندر فنا فی اللہ ہونے کے بعد خداوند متعال نے مخلوق کی طرف اس کو روانہ کر دیا ہے. تو اس ایسے جو افراد ہیں یہ جنت کی مالکیت رکھتے ہیں. کچھ لوگ ہوں گے جیسے ہم جیسے لوگ ہیں, ممکن ہے کہ کہیں شفاعت کے ذریعے سے وہاں پہ پہنچے, کہیں برزخ میں جو تربیتی پروسیس سے گزریں گے فرشتہ صفت بننے کے لیے اس سے وہ ہو جائیں, کچھ قبر کے اندر جو ہے تھوڑا سا برداشت کیا, برزخ کے سفر میں تھوڑا سا معاف ہو گیا, ہوتے 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 آخر میں اللہ کے رسول کی امت کے طور پہ معاف ہو گئے, ملائے کائنات نے تھوڑی سی معاف کر دی, ائمہ طاہرین نے دنیا میں کہا کہ یہ کچھ نیکیاں کی, چلو ٹھیک ہے مخلص نہیں تھا لیکن بالآخر کچھ نہ کچھ اس نے کیا تھا تو ہم اس کے بدلے میں بخشش کرتے ہیں وغیرہ, کرتے کرتے اکوموڈیشن ہو جائے گی ہماری اندر. ظاہر مقامات مختلف ہوں گے ڈیفینیٹلی, کچھ لوگ ہوں گے کہ وہ نعمتیں ان کے لیے زیادہ عزیز ہوں گی, کچھ لوگ ہوں گے کہ وہ نعمتوں سے آگے کے مقامات پہ ہوں گے جہاں انوار الہیہ ہے, رحمت الہیہ, یہ تصور ہمارے لیے محال ہے کہ وہ کیا ہے. یعنی بہت مشکل کام ہے, اور عرفا بات کرتے ہیں کچھ چیزوں کو بیان کرتے ہیں لیکن ظاہر ہے وہ عرفا کے مکاشفات ہیں جو ہمارے لیے لفظوں میں ڈال کے پیش کرتے ہیں. لفظوں کی لمیٹیشن ہے ایک, ہمارے سمجھ کی لمیٹیشن ہے دو, ان کے پریزنٹ کرنے کی بھی لمیٹیشن ہے تین. یہ تین لمیٹیشنز میں کٹ 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 کے تھوڑی سی ایک چیز ہمارے پاس آتی ہے اور پھر ہمارے کان سنتے ہیں اس کو اور عقل تھوڑی سی چیزوں کو سمجھتی ہے, نہ کہ ہماری روح اس چیز کو ایکسیپٹ کرتی ہو. اگر روح ایکسیپٹ کرے تو پھر ہم بھی اسی تقریباً اس واردات قلبی یا مکاشفات روحانی کو ہم سمجھ سکیں, محسوس کر سکیں. اگر کہیں کہ علامہ طباطبائی مسجد سہلا میں یا مسجد کوفہ میں تھے, چھت پھٹی اور بہشتی مخلوق آئی, اور وہ ہمارے لیے یہ چیزیں یعنی ہم بس ایک حد تک چیزیں سمجھ سکتے ہیں, اس کیفیت کو ایکچوئل سمجھنا آسان نہیں ہمارے لیے, بہت بڑا مشکل کام ہے واقعاً جو ہے. یا مثلا کہیں جی کہ فلاں جو ہمارے بلتستان سے تعلق رکھنے میں ایک عالم دین کی مسز جو تھوڑی سی پرابلم تھی سائیکی, تو وہ گم ہو گئی تھی, تلاش کیا تین دن نہیں ملی, تیسرے دن آپ بہجت کے پاس, کہا کہ وہ حرم میں کل آ جائے گی اتنے بجے تم صحن میں جانا, تو وہ جو ہے پتہ چلا کہ وہاں پہ جو ہے مسجد زمکران کے جو کوہ ہے خضر وغیرہ ہے اس طرح وہاں پہنچ گئی تھی بیچاری, کسی طریقے سے وہاں پہ کوئی آتا ہے کوئی شخص جو ہاتھ میں ایک سوٹی لے کے اور وہ ڈانٹتا ہے کہ بھائی تمہارا شوہر پریشان ہے اور تم یہاں پر بیٹھی ہو. اب یہ تئی العرض ہم نہیں سمجھ سکتے. یا جو آپ بہجت کے بیٹے کہتے ہیں کہ آپ بہجت بستر پہ لیٹے ہیں, بعض اوقات جو ہمیں منع کرتے تھے کہ مثلا ایک دو دفعہ آواز دینا, زیادہ مت جگانا, اس لیے کہ وہ روح ان کے جسم کو چھوڑ چکی ہوتی تھی. جسم ایسے ہی وہ جیسے پیکنگ نہیں ہوتا, وہ ڈبا ہے, اصل چیز کو نکال کے لے گئے, ڈبا ایسے کنارے پہ پڑا ہوا ہے, ایسے پڑا ہوا تھا ڈبا. روح تو ان کی پتہ نہیں کہاں کہاں جا رہی تھی, کبھی امام زمانہ کے حضور گئی تھی, کبھی ملکوت کی سفر کر رہی تھی, مکاشفات تھے, دنیا کے حقائق دیکھ رہی, خدا بہتر جانتا. یا یہی بات جو کہہ رہے کہ بعض اوقات آیت اللہ سید رضا بہاؤالدینی رہبر, موجودہ ہمارے رہبر سید علی خامنئی الحسینی حفظہ اللہ کے ساتھ روحانی طور پہ رابطہ کرتے تھے, یعنی نہ کوئی موبائل نیٹ ورکنگ ہے, نہ ٹیلی فون ہے, نہ کوئی اور انٹرنیٹ ہے, یہ روحانی رابطہ کر رہے تھے, یہ ہمارے سمجھ سے باہر ہے یہ چیزیں. مجھے ایک بندے نے کچھ عرصہ پہلے, میں یہاں پہ نام نہیں لوں گا, درس تفسیر میں آخری بات کہہ رہا ہوں. مجھے ایک بندے نے کچھ سال سے اوپر ہو گیا, ایک بندے نے بڑا زور دیا کہ آغا صاحب ایک مووی ہے پلیز یہ دیکھنا, میں نے لنک بھیجا ہے, ای میل کیا آپ کو, تو بھائی میں ہوتے ہمارے ایک دوست. میں نے کہا ٹھیک ہے, بھول گیا میں, اس کے بعد بھول گیا. مہینے کے بعد اس کی کال آیا تو کہا آغا صاحب آپ کا نظریہ کیا ہے یہ جو, میں نے کہا کس چیز کے, تو کہہ رہے وہ ایک مووی کی لنک بھیج, میں نے کہا مجھے, میں تو بھول گیا ہوں. کہہ رہا ہے پلیز آغا صاحب اس کو دیکھیں آپ, مہربانی کریں. تو میں نے کہا کیا بھائی میرے پاس اتنا ٹائم نہیں ہوتا اور میں بور ہو جاتا ہوں موویز کے اوپر, مگر یہ کہ کوئی خاص کوئی ہدف موضوع مقصد ہو تو الگ بات ہے. یا ہم پہلے کام کر رہے تھے, ڈاکیومنٹری بناتے تھے, اس وقت مجبوری ہوتی تھی. وہ کہنے لگا نہیں آپ دیکھیں, وہ میں نے دیکھ لیا. تو انہوں نے کہا آپ کا کیا ہے, کچھ حصہ میں نے ایسے سپیڈ کے ساتھ دیکھ لیا. تو میں نے اس کو کہا دیکھیں یہ عرفانی کنسیپٹ کو انہوں نے میٹا فزکس کو فزکس میں لا کے دکھانے کی کوشش کی گئی ہے. اس میں وہی دکھایا ہے کہ ایک خاتون ہے جس کے کچھ کیمیکل پروسیس ہوتے ہیں باڈی کے اندر, اور پھر وہ اتنی اس کے اندر اختیار آ جاتا ہے کہ وہ ہر چیز کو کنٹرول کر رہی ہوتی ہے, ہر چیز اس کے کنٹرول میں آ جاتی ہے. اور اینڈ آف دا ٹائم وہ سائنٹسٹ سے جب غائب ہو جاتی ہے خاتون, جو ہے ایک فلوپ یو ایس بی یا ڈرائیو پکڑا کے, تو اس کو کہتے ہیں جی کہ وہ کہاں ہے, تو کہتا ہے چیز ایوری ویئر, وہ ہر جگہ موجود ہے. میں نے کہا استغفر اللہ, یعنی آپ نے وہ کر دیا. یعنی وہی ایک بندہ مخلص خدا جو ریاضت و مقام عبودیت سے اس بندگی میں پہنچتا ہے کہ طبیعت پر کنٹرول ہوتا ہے, طبیعت کے سرکل سے باہر نکلتا ہے. اب اس کا سرکل ہے جو طبیعت کو کنٹرول کر رہا ہے, چیزیں اس کے کنٹرول میں ہیں, لیکن وہ ان چیزوں کو نظر انداز کرتا ہے, نگلیکٹ کرتا ہے. بالکل اسی طرح آیت اللہ کون تھا, شیخ مفید یا سید رضی کے بارے میں ہے کہ بہرحال مجھے یاد نہیں, انہیں شخصیات میں سے کوئی تھے کہ جو وہ نماز شب کے لیے اس زمانے کے کنویں ہوتے تھے اس میں ڈول ڈالتے ہیں, کھینچ کے نکالتے ہیں تو پانی کے ساتھ اندر کچھ چیزیں آتی ہیں, گول سے دیکھتے ہیں تو ہیرے جواہرات موتی وغیرہ ہیں, پریشان ہوتے ہیں, میں تو پانی وضو کے لیے پانی مانگ, واپس گرا دیتے ہیں, پھر ڈالتے ہیں, پھر وہیں نکل آتا ہے, پریشان ہوتے ہیں, شک کرتے ہیں میں نے کیا غلطی کی ہے جو خدا مجھے یہ سزا دینے لگ گیا ہے کہ دنیاوی اس کی طرف مجھے متوجہ کر رہا ہے, بجائے اس کے کہ میرے لیے ایک گوارا صاف پانی آ جائے وضو کے لیے. یعنی وضو کا پانی زیادہ اہمیت رکھتا ہے ایک عارف باللہ, اور اس کے لیے بنسبت ان موتیوں, اور اس کے لیے ممکن ہے کہ عام آدمی کے سامنے یہ باتیں پیش ہوں تو وہ تو کہے یار یہ پتہ نہیں بندے کی عقل پہ شک کرنا چاہیے وغیرہ وغیرہ وغیرہ. تو عارف ولی خدا کے پاس بہت سی چیزیں ہوتی ہیں, صلاحیتیں ہوتی ہیں, لیکن وہ کوئی شعبہ دباز ہی نہیں کرتا جیسے ہمارے ہاں ہر پانچ منٹ میں کوئی معجزہ گڑا جاتا ہے. جس کے علم میں پیسے زیادہ نہ ڈالے جائیں وہ معجزہ گڑتا ہے, جس کی شبی میں کے جیب نہ بھر جائیں یا صندوق نہ بھرے تو فوراً کرامت گڑ دیتا ہے, جس کے تبرک کو زیادہ امپورٹنس نہ دیا جائے اس کے حلوے میں پنجے آ جاتے ہیں. تو یہ شعبہ دبازیاں نہیں کرتے یہ اولیاء اللہ, یہ عام آدمی کی طرح رہتے ہیں, عام آدمی کی طرح چلتے ہیں, کوئی ایسی شعبہ اللہ یہ کہ جہاں پروردگار عالم اجازت دیتا ہے وہاں پر آیت اللہ بیجت ایک جس گلی میں وہ رہتے تھے اسی گلی کی آخری اس طرف نکڑ پہ میں بھی رہتا تھا شروع میں, جب میں فیملی کے ساتھ وہاں رہ رہا تھا, وہیں جو عربوں کا بازار تھا اسی کے اندر میں بھی ایک مٹی کے گھر میں ہی رہ رہا تھا حرم کے نزدیک. ان کو آیت اللہ بیجت اسی گلی میں رہتے تھے, بےچارے ایسے نکلتے تھے حرم کے آ کے اس میں بیٹھتے تھے, لوگوں کا ایک سیلاب کبھی آتا تھا کبھی پیچھے آتا تھا, وہ ایسے ہی نارمل طریقے سے جا کے حرم میں زیارت کر کے ایسے بیٹھے ہوئے ہوتے تھے عام مسکین سے آدمی کی طرح. کون جان سکتا ہے کہ یہ آدمی طبیعت نیچر پہ کنٹرول رکھتا ہے اس وقت, چاہے تو کچھ بھی کر دے یہاں پر. اب میں اگر مثالیں دوں کیا کر سکتا ہے تو بہت بڑی چیز ہو جائے گی. یہ آدمی چاہے تو گاڑیوں کو اٹھا کے کہاں سے کہاں پھینک دے, یہ آدمی چاہے تو ابھی سیکنڈ ٹو میں پورے ایران میں گھوم کے آ سکتا ہے, شاید تین سیکنڈ بھی نہ لگے کہ یہ آپ کو اسفہان سے لے کے شیراز و تبریز تک کی خبر دے, یہ اسلام آباد سے لے کے دہلی تک کی خبر دے. اس آدمی کے پاس یہ صلاحیت ہے, کیونکہ طبیعت پہ کنٹرول کا مطلب یہ ہے, طبیعت پہ کنٹرول مطلب ہتھیلی بن گئی ہے اس کے لیے, وہ اس مقام پہ پہنچا ہے. ظاہر ہے ہر عارف کا ایک منزلت اور ایک مقام ہوتا ہے, ایک مشرب کہتے ہیں, وہاں پہنچتا ہے. تو آئے بہجت کا جو مشرب تھا اس میں یہ صلاحیت وہ پیدا کر چکے تھے. تو اب جو بہیج کی آپ نے بات کی تو ڈیفینیٹلی اب آغا بیجت کا بھی وہی مقام ہو جو مجھ جیسے عالمی کا ہو, جو ریلیف کے ذریعے سے اور شباعتوں کے ذریعے سے جن کو اکوموڈیٹ کیا گیا ہے, وہ کجا من ہو کجا آغا یہ بیجت, وہ اس مقام پہ تو نہیں ہوں گے جس جو وہی ان کو ملے وہی مجھے ملے. آسمان و زمین کا فرق ہے, ڈیفینیٹلی آسمان و زمین.
بالکل,
بہت شکریہ آغا، بہت شکریہ،
سلامت رہے آپ سب کو پروردگار عالم اپنے حفظ و امان میں رکھے، انشاءاللہ اگلے سیشن تک، السلام علیکم ورحمۃ اللہ.
آمین، وعلیکم السلام ورحمۃ اللہ.